Radio Veri FM. Radio Veri FM.
Radio Veri FM. 98.6 Rexy 2.7 MHz. संसद सचिवालयले वीरेन्द्रनगरमा शान्ति प्रक्रिया र संविधान कार्यान्वयनबारे अन्तर्क्रिया गर्यो। संविधान र ऐन कानुनको प्रभावकारी कार्यान्वयन हुन नसकेको सरकारलाको गुनासो।
नेपालगञ्जमा सम्पन्न 8 राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सवमा झन्डै 80 लाख बराबरको कारोबार, 1,70,000 भन्दा बढी दर्शकले अवलोकन गरेको आयोजकको दावी।
28.6% नेपाली अझै गरिबीको रेखामुनि, प्रदेश 2 र 6 गरिबीको दर उच्च, पोषण शिक्षाको अवस्था नाजुक।
प्रमुख दलहरूले राष्ट्रिय सभा सदस्य निर्वाचन सम्बन्धी अध्यादेशमा रहेको विवाद समाधान गर्न पहल गरिरहनन्, राजनीतिक अन्यलता लम्बिने संकेत।
र विराटनगर वारियर्स एभरेस्ट प्रिमियर लिग क्रिकेटमा लगातार 2 जित हात पार्न सफल, भैरवाको विजयी सुरुवात।
हिमाल पहाड तराई कोही छैनन् पराई, बिहानको भेरी खबरबाट डिलु र मधुबनको नमस्कार। तपाईँ हामीलाई radiobheri.com.np शुभयात्रा हाम्रो पात्रो मोबाइल एप्लिकेसनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। संविधानको कार्यान्वयन र शान्ति प्रक्रियाका बाँकी काम टुङ्गो लगाउन तीव्र गतिमा काम गर्नुपर्ने सरकारले औँल्याएका छन्। व्यवस्थापिका संसद सचिवालयले वीरेन्द्रनगरमा गरेको शान्ति प्रक्रिया र संविधान कार्यान्वयन विषयक अन्तर्क्रियाका सहभागीले यसबारे ऐन कानुन बने पनि प्रभावकारी कार्यान्वयन हुन नसकेको बताएका छन्। 1 दशक लामो सशस्त्र द्वन्द्वको क्रममा प्रभावित भएका पीडितका लागि न्याय आकाशको फल जस्तै भएको भन्दै उनीहरूले पीडितलाई तत्काल न्याय दिलाउनु पर्ने जोड़ दिएका छन्। मध्यपश्चिम विश्वविद्यालयका पूर्व डिन पिताम्बर ढकालले सबैको साथले समस्या समाधान गरिए मात्र शान्ति र संविधान कानुन भएको भन्न सकिने बताउनु भयो। यस्तै गैर सरकारी संघकाहारी अधिकारीले शान्ति प्रक्रियालाई पूर्णता दिन कुनै संरचनाको विकास नभएको भन्दै अब संसद सचिवालय मार्फत शान्ति प्रक्रियामा सम्बन्धित स्थायी संरचनाको विकास हुनुपर्नेमा जोड दिनुभयो।
शान्ति प्रक्रियासँग सम्बन्धित धेरै कामहरू बाँकी छन्। यो राहतका कामहरू, पुनर्स्थापनाका कार्यक्रमहरू, पुनर्निर्माणका कार्यक्रमहरू अहिले पनि बाँकी छन्। पुनर्निर्माणका कामहरू गर्न पुनर्निर्माण मन्त्रालय बनाउँछौँ, विकास निर्माणका काम गर्न भौतिक पूर्वाधार मन्त्रालय बनाउँछौँ, होइन, प्रशासन सुधारका प्रशासन मन्त्रालय हामीले बनाउँछौँ। तर यो शान्ति प्रक्रिया जस्तो महत्त्वपूर्ण पाठ चाहिँ लाई पूर्णता दिनको लागि हाम्रो नेपालमा वास्तवमा कुनै संरचनाको विकास हुन सकेन, होइन। अब यो संसद सचिवालय मार्फत संसदमा पनि के कुरा उठोस् भन्दाखेरि शान्ति प्रक्रियासँग सम्बन्धित कुरा नेपालको सन्दर्भमा एउटा स्थायी संरचना चाहिँ विकास होस्। त्यसकारण यो शान्ति प्रक्रियालाई चाहिँ दिगो रूपमा परिणत गर्नको लागि शान्तिसँग सम्बन्धित कुनै नेपालमा संरचना चाहिँ विकास चाहिँ हामीले गर्न पर्यो।
त्यस्तै जिल्ला शिक्षा कार्यालय सुर्खेतका विद्यालय निरीक्षक बलबीर सुनारले विद्यालयमा शान्ति सम्बन्धी पाठ्यक्रम निर्माण गर्नुपर्ने बताउनुभयो।
शिक्षा क्षेत्रमा शान्तिका कुरालाई अलिकति जोड्नुपर्छ कि जस्तो लाग्यो मलाई। विद्यालयमा शान्ति शिक्षाको विषयलाई अलिकति उठाउनुपर्छ, किन भन्दा विगतमा द्वन्द्व भयो, द्वन्द्व भइसकेपछि के भयो भन्ने कुरा विद्यार्थीले पनि थाहा पाउनु पर्यो र अब सिक्ने कुराहरू पनि थाहा पाउनु पर्यो। त्यसकारण शान्ति सम्बन्धी पाठ्यक्रम निर्माण गर्नुपर्छ जस्तो लाग्छ मलाई। त्यसपछि गएर अब नैतिक शिक्षामा अलिकति जोड दिनुपर्छ। अहिले तपाईँ हामी सबैले महसुस गरेको कुरा विद्यार्थीले धेरै जोड दिनुपर्छ भनेर पाठ्यक्रममै व्यवस्था गर्दा अझै शान्ति प्रक्रियालाई सजिलो बनाउन मद्दत गर्न सक्छ।
यस्तै गुरबाकोट नगरपालिका सुर्खेतका प्रशासकीय अधिकृत कुलबहादुर बेसीले दण्डहीनतालाई प्रशय दिँदै जाने या त सधैँ समृद्धि र सुशासनका बाटोमा लाग्नुपर्ने हो, यसका लागि पनि सबैले सोच्न जरुरी रहेको बताउनुभयो।
राजनीतिक प्रकृतिका द्वन्द्व र आपराधिक खालका द्वन्द्वहरूलाई हामीले त्यसलाई छुट्याउनु पर्ने हुन्छ, त्यही अनुसारको व्यवहार गर्नुपर्ने हुन्छ र त्यसपछिका अबका दिनहरूमा हामीले दण्डहीनतालाई प्रशय दिँदै जाने हो कि समृद्धि र सुशासनको बाटोमा लाग्नुपर्ने हो, यसमा पक्कै पनि पोलिटिकल लिडरसिप र ब्युरोक्राटिक लिडरसिपले अलिकता दोहोरो तरिकाले लाग्नुपर्ने हुन्छ र यसमा पक्कै पनि कुनै पनि पक्ष राजनीतिक पक्ष होस् अथवा ब्युरोक्राटिक लेभलबाट अलिकति त्याग गर्नैपर्ने हुन्छ। राज्यले साँच्चीकै सुशासन दिन सक्छ त्यसो भने जनताको मनोभावनामा शान्ति सुरक्षाको प्रत्याभूति हुन्छ र उनीहरूले शासनमा टेवा दिन सक्छन्।
यस्तै प्रमुख जिल्ला अधिकारी सीताराम कार्कीले सबैका लागि आवश्यक नीति निर्माण गर्ने ठाउँमा सरकारलाई निकायले दिएका सुझाव पुग्ने भन्दै अब सबैले शान्तिको महसुस गर्ने बताउनुभयो।
र राजनीतिक रूपले द्वन्द्व समाधानको एउटा समस्या समाधानको अवस्थामा छ। मलाई लाग्छ त्यो कसरी छ भने हामीले संविधान सभाबाट संविधान बनाइसकेका छौँ, मुलुकमा कस्ता कुराहरूले प्राथमिकता पाउनुपर्छ, अब हामीले चाहिँ साधन स्रोतको बाँडफाँडहरू समानुपातिक र न्यायपूर्ण तरिकाले कसरी गर्दै लैजानेछौँ, विभेदहरूलाई कसरी हटाउँदै लैजानेछौँ, भ्रष्टाचारलाई कसरी हामी चाहिँ निर्मूल गर्दै लैजानेछौँ र समाजमा एउटा शान्ति र व्यवस्था विकास र समृद्धिको अवस्था कसरी सिर्जना गर्दै लैजानेछौँ, ती हाम्रा व्यवहारबाट हामीले अब ल्याउने मुलुकले ल्याउने नीति निर्णय कानुन माध्यमहरूबाट प्रयोग गर्दै हुँदै जानेछन् र त्यसबाट नै शान्तिलाई हामीले दिगो रूपमा कति व्यवस्थापन गर्न सक्छौँ भन्ने कुरा देखिँदै जानेछन् जस्तो मलाई लाग्छ।
व्यवस्थापिका संसद सचिवालयका सहसचिव मुरारी महतले सहभागीहरूले शान्ति प्रक्रिया र संविधानका कानुनका कामहरू प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याउनका लागि सुझाव संकलन गरिएको बताउनुभयो। उहाँले छलफलका माध्यमबाट संकलन गरिएका सुझावहरू संघीय संसदमा पेश गर्ने बताउनुभयो। कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक छविलाल सिग्देल लगायत विभिन्न सरकारलाई निकायका प्रमुख तथा प्रतिनिधिको पनि सहभागिता रहेको थियो।
सरकारले हालै गरेको एक अध्ययनले 81,00,000 नेपाली नागरिक अझै पनि गरिबीको रेखामुनि रहेको देखाएको छ। राष्ट्रिय योजना आयोगले अक्सफोर्ड विश्वविद्यालयको सहयोगमा तयार पारेको अध्ययन प्रतिवेदनमा राजधानीमा सार्वजनिक गर्दै यस्तै जानकारी गराएको हो। नेपालमा पहिलो पटक बहुआयामिक विधिबाट गरिएको सर्वेक्षणले 28.5% अर्थात् प्रति 1,283 जना नेपाली गरिबीको रेखामुनि रहेको देखाएको छ। यसअघि केन्द्रीय तथ्याङ्क विभागले गरिएको दर 21.8% रहेको तथ्याङ्क सार्वजनिक गरे पनि भूकम्प र नाकाबन्दीपछि बढेर 25 पुगेको अनुमान गरिएको थियो। अहिले अवलम्बन गरिएको नयाँ विधिमा स्वास्थ्य सम्बन्धी 2, शिक्षा सम्बन्धी 2 र जीवनस्तर सम्बन्धी 6 सूचकको आधारमा गरिबीको दर निकालिएको हो। यो विधिमा विकासकर्ता अल्किने र केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशक सुमन राज आर्यालले नेपालमा पहिलोपटक यो विधिबाट अध्ययन गर्नुभएको हो। सन् 2006 सन् 2014 तथ्याङ्कलाई गणनामा लिएको भन्दै यस विधिले निकाल्ने सूचक दिगो विकास लक्ष्य एसडिजी गोलमा समेत प्रयोग गरिने बताउनुभयो। सन् 2030 विश्वभरबाट गरिबी अन्त्य गर्ने लक्ष्य राखिएको छ भने नेपालमा पनि यो अवधिमा विकसित मुलुकमा प्रवेश गर्ने तयारी रहेको छ। नेपालका 12,000 घरधुरी र 54,000 मानिस गणना लिइसकिएको जनाइएको छ। यो विधिमा पोषण, शिशु मृत्युदर, उमेरको आधारमा विद्यालय जाने बालबालिका, विद्यालयमा उनीहरूको उपस्थिति, खाना पकाउने ऊर्जा स्रोत, सरसफाई, खानेपानी उपलब्धता, विद्युतीकरण, छानो तथा फ्लोर र सम्पत्ति लगायतका सूचकहरूलाई लिएको छ। नेपालीहरूको सरसफाई, सम्पत्ति र खाना पकाउने ऊर्जा सम्बन्धी सूचकमा सबैभन्दा धेरै प्रगति भएको जनाइएको छ। संघीयतामा जान लागेको नेपालका लागि पनि यो तथ्याङ्कले भावी दिनमा नीति निर्मातालाई सहयोग पुग्ने अपेक्षा गरिएको छ।
यसैबीच 7 प्रदेश मध्य प्रदेश नम्बर 6 सबैभन्दा बढी 51.22% मानिस गरिबीको रेखामुनि रहेको नयाँ अध्ययनले देखाएको छ। त्यस्तै गरी प्रदेश नम्बर 2 47.89, प्रदेश नम्बर 7 33.56 र प्रदेश नम्बर 5 29.92% गरिबी रहेको जनाइएको छ। प्रदेश नम्बर 1 19.67, प्रदेश नम्बर 4 14.19 र प्रदेश नम्बर 3 भने 12.24% गरिबी रहेको जनाइएको छ। प्रदेश नम्बर 6 कम तौल भएका र शिशु मृत्यु दरले गर्दा बढी गरिबीको दर देखिएको अध्ययनले देखाएको छ। तथ्याङ्क लिएको 8 नेपालको गरिबी भने आधाले घटेको छ। सन् 2006 यही विधि अनुसार हेर्दा 65% मानिस गरिबीको रेखामुनि रहेकोमा सन् 2010 42% र सन् 2014 28.5% गरिबी दर सीमित भएको हो।
हामीसँग छिमेक श्रेफेरसँगै राष्ट्रिय खबरहरू पनि बाँकी नै छन्। अहिलेलाई भने यो विश्राम।
तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। तिनजेल हामीले संसद सचिवालयले वीरेन्द्रनगरमा शान्ति प्रक्रिया र संविधान कानुनबारे अन्तर्क्रिया गरियो, 28.6% नेपाली अझै गरिबीको रेखामुनि लगायतका खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। बाँकेको नेपालगञ्जमा हिजो सम्पन्न 8 राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव 2074 झण्डै 80,00,000 बराबरको कारोबार भएको आयोजकले जनाएको छ। महोत्सवको प्रचार समितिका संयोजक बसन्त लामिछानेले महोत्सव अवधिभर 170,000 भन्दा बढी दर्शकले अवलोकन गरेको जानकारी दिनुभयो। महोत्सवको समापन गर्दै मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति डाक्टर उपेन्द्र कोइरालाले नेपालको शिक्षा नीतिमा सुधार हुनुपर्नेमा जोड दिनुभयो। समाजलाई सही मार्गमा डोर्याउने शिक्षा नीति समय अनुकूल बनाउनुपर्ने भन्दै उहाँले शिक्षा नीतिका विषयमा बहसलाई तीव्रता दिनुपर्ने बताउनु भएको छ। नेपाल पुस्तक तथा स्टेसनरी व्यवसाय महासंघका महासचिव नवनिधि पन्तले अस्पष्ट सरकारी नीतिका कारण पाठ्य पुस्तकको उत्पादन बिक्री वितरण र ढुवानीमा समस्या रहेको गुनासो गर्नुभयो। बाँकेका जिल्ला शिक्षा अधिकारी भीमबहादुर साउनले शैक्षिक जागरणका लागि शैक्षिक महोत्सवले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो। नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले निजी क्षेत्रमा गरिने मेला महोत्सवले जागरणका साथै व्यवसाय प्रबन्धनमा समेत प्रभावकारी भूमिका खेल्ने उल्लेख गर्नुभयो। कार्यक्रममा यस क्षेत्रको ऐतिहासिक पक्षीय शिक्षाको अवस्था लगायतका विषयमा समेटिएको अभियान नाम गरेको महोत्सव स्मारिका समेत विमोचन गरिएको महोत्सव आयोजक समिति महासंघका बाँकेका संस्थापक अध्यक्ष बसन्त लामिछानेले बताउनुभयो। 7 दिनसम्म सञ्चालन भएको महोत्सवमा 150 बढी स्टल रहेका थिए।
बाँके बर्दियाका बाढी पीडित र प्रभावितहरूको विषयमा उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासले पीडितहरूको हकमा के कस्ता काम भए पेश गर्न आदेश दिएको छ। न्यायाधीशद्वय प्रेमराज कार्की र खुशी प्रसाद थारूको संयुक्त इजलासले सरकारवाला कार्यालयलाई यस्तो आदेश दिएको अधिवक्ता विश्वजित तिवारीले बताउनुभयो। अधिवक्ता तिवारीले इन्सेकका बाँके जिल्ला प्रतिनिधि विनोद पाण्डे, बर्दिया सूचना रमान अधिकार अनुसन्धानका केन्द्रका सोमबहादुर गुरुङले गत भदौ 20 गते सरकारवाला निकायका जिल्ला प्रशासन कार्यालय बाँके, जिल्ला दैविक प्रकोप बर्दिया, त्यसै गरी जिल्ला प्रशासन कार्यालय बाँके र बर्दिया विरुद्ध अन्तरिम आदेश सहितको परामर्श जारी गराई पाऊ भन्दै रिट निवेदन दर्ता गराउनु भएको थियो। गत साउन महिनामा बाँके र बर्दिया जिल्लामा आएको बाढी डुबानबाट भएको ठूलो जनधनको क्षतिका साथै नागरिकलाई परेको असर, पीडितको उद्धार, स्वास्थ्य उपचार, राहत र पुनस्थापनाको विषय तथा दैविक प्रकोपबाट नागरिकको स्वास्थ्य र वातावरण सम्बन्धी अधिकारमा पर्न सक्ने असरको विषयमा सार्वजनिक हित र सरकारवाला विषय भएकाले विपक्षीहरू उप परामर्श आदेश लगायतका उपयुक्त आदेश जारी गरी रिट दायर गरिएको थियो।
यातायात व्यवस्था कार्यालय नेपालगञ्जले डिजिटल स्मार्ट लाइसेन्स वितरण सुरु गरेको छ। नयाँ लाइसेन्स लिने, नवीकरण र हराएका सबैलाई स्मार्ट लाइसेन्स वितरण गरिएको कार्यालयले जनाएको छ। चालु आर्थिक वर्ष यता 1,800 स्मार्ट लाइसेन्स वितरण भएको छ। अहिले यातायात कार्यालयमा दैनिक 200 जनाले निवेदन आउने गरेको कार्यालयका मुकुन्द राज केसीले बताउनु भयो। यातायात व्यवस्था कार्यालयका प्रमुख विनोद कुमार पोखरेलले स्मार्ट लाइसेन्स 2 देखि 3 महिनासम्म तयार हुने बताउनुभयो।
प्रमुख दलहरूले राष्ट्रिय सभा सदस्य निर्वाचन सम्बन्धी अध्यादेशमा रहेको विवाद समाधान गर्न पहल नगर्दा राजनीतिक अन्यलता लम्बिएको छ। सत्तारूढ नेपाली कङ्ग्रेसले एकल संक्रमणीय आधारमा ल्याएको अध्यादेश जस्ताको तस्तै प्रमाणीकरण हुनुपर्ने अडान राखेको छ भने संसदको सबैभन्दा ठूलो दल बनेको नेकपा एमाले बहुमती प्रणाली हुनुपर्ने बताउँदै आएको छ। यही विवादका कारण प्रदेश र प्रतिनिधि सभा निर्वाचन मतपरिणाम आएसँगै केन्द्रीय र प्रदेश सरकार गठन लगायत निर्वाचनसँग सम्बन्धित थुप्रै कामहरू रोकिएका छन्। निर्वाचन सकिएको 30 दिनभित्र संघीय संसदको बैठक बस्नुपर्ने संवैधानिक प्रावधान रहे पनि समानुपातिकतर्फको अन्तिम नतिजा समेत भइरहेको ढिलाइले झनै अन्यलता बढेको छ। एकल संक्रमणीय हुनुपर्ने कङ्ग्रेसको अडान र बहुमतीका लागि वाम गठबन्धनको दबावका कारण राष्ट्रपति कार्यालय समेत विवादमा तानिएको छ। अध्यादेश प्रमाणीकरण नगर्न एमाले राष्ट्रपतिलाई दबाव दिएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले पदबाट राजीनामा नदिने बताउनु भएको छ। यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीले दलीय सहमति नभएसम्म अध्यादेश प्रमाणीकरण नगर्ने सङ्केत गरिसक्नु भएको छ। सहमतिका लागि प्रमुख दल एमाले नेपाली कङ्ग्रेस माओवादी केन्द्रको बैठक कहिले बस्ने भन्नेमा टुङ्गो नलागेको नेताहरूले बताएका छन्।
यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा निर्वाचन अध्यादेशको गाँठो दलीय सहमतिबाटै फुकाउन वाम गठबन्धनका प्रमुख नेताहरूलाई आग्रह गर्नुभएको छ। सरकारले पठाएको अध्यादेश राष्ट्रपति कार्यालयमै रोकिँदा समानुपातिक तर्फको नतिजा सार्वजनिक गर्न ढिलाइ भइरहेका राष्ट्रपति भण्डारीले एमाले अध्यक्ष केपी ओली र माओवादीका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भेटमा दलीय सहमति जुटाउन आग्रह गर्नुभएको हो। राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले राष्ट्रपतिले छलफल गरेर छिट्टै टुङ्गोमा नेताहरूलाई लगाउन आग्रह गर्नुभएको छ। राष्ट्रपतिले विगतमा पनि दलहरूको सहमतिमा विवादहरू टुङ्गिएको उल्लेख गर्दै लोकतन्त्रका लागि सँगै लडेका दलहरूबीच आपसी छलफल र सहमतिबाट यस्ता विवाद समाधान गरिनुपर्नेमा जोड दिनुभएको छ। विधेयक प्रमाणीकरण गर्ने नगर्ने विवादले संवैधानिक संस्थाहरू विवादमा आउन राम्रो नहुनेतर्फ राष्ट्रपतिले संकेत गर्नुभएको छ। ओली र दाहालले भने सरकारले संविधानको भावना विपरीत अध्यादेश ल्याएको भन्दै विवाद समाधानका लागि सरकारले अग्रसरता नलिएको आरोप लगाएका छन्।
डडेलधुराका 11 लघु जलविद्युत आयोजना मध्ये 3 आयोजना प्रयोगविहीन अवस्थामा पुगेका छन्। मर्मत सम्भार गरेर सञ्चालनमा ल्याउन सम्बन्धित निकायले ध्यान नदिँदा 3 आयोजना प्रयोगविहीन बनेका हुन्। जिल्ला समन्वय समिति डडेलधुराको वातावरण ऊर्जा तथा जलवायु परिवर्तन शाखाका इन्जिनियर अनुप जङ पाण्डेका अनुसार आयोजना बन्द हुँदा 248 भन्दा बढी घर परिवार अन्धकारमा बस्न बाध्य भएको बताउनुभयो। भित्री मधेस क्षेत्र परशुराम नगरपालिका 8 रहेको 4 किलोवाट क्षमताको सानखोला लघु जलविद्युत आयोजना र 9 12 किलोवाट क्षमताको सेलाखोला लघु विद्युत जलविद्युत आयोजना र नवदुर्गा गाउँपालिका 4 7 किलोवाट क्षमताको चामाखोला लघु जलविद्युत आयोजना बन्द भएका छन्। हाल बन्द अवस्थामा रहेका 3 लघु जलविद्युत आयोजनाको मर्मत सम्भारका लागि सम्बन्धित निकायलाई पटक पटक अनुरोध गर्दा पनि कुनै सहयोग पाउन नसकेको र उपभोक्ता आफैले मर्मत सम्भार गर्न सक्ने अवस्था नभएकाले लघु जलविद्युत आयोजना बन्द अवस्थामा रहेको स्थानीय उपभोक्ताहरूको भनाइरहेको छ। जिल्लाभरिका 3 लघु विद्युत आयोजना बन्द हुँदा 23 किलोवाट विद्युत उत्पादन घटेको जनाइएको छ। भेरी खबरमा खबरहरूको क्रम जारी नै छ। अहिलेलाई भने यो अर्को विश्राम। तपाईँ अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सरफेरो र राष्ट्रिय खबर प्रस्तुत गर्यौँ। अब बाँकी खबर। साबिकका 75 जिल्लामा रहेका कृषि विकास कार्यालयहरू यही पुष महिनाभित्र पूर्ण रूपमा बन्द हुने भएका छन्। कृषि मन्त्रालयका सचिव डाक्टर सुरज पोखरेलले जिल्ला कृषि विकास कार्यालय बन्दको तयारी अन्तिम चरणमा पुगेको भन्दै यी कार्यालयहरू बन्द भएपछि यी कार्यालयबाट हुँदै आएका कामहरू अब स्थानीय तहबाट हुने भएका छन्। जिल्ला जिल्लामा रहेका कृषि सेवा केन्द्रहरू भने यसअघि नै बन्द भइसकेका छन्। यसअघि जिल्ला कार्यालय र सेवा कार्यालयहरू गरी 22-45 कर्मचारीहरू रहेकोमा अहिले कार्यालय प्रमुख, 1 अधिकृत, 1 योजना अधिकृत र कार्यालयको प्रमुखका लागि 1 चालक मात्र रहेका छन्। कृषि कार्यालयका अधिकांश प्राविधिक जनशक्तिलाई प्रदेश र स्थानीय तहमा व्यवस्थापन गर्ने योजना बनाइएको छ। महानगरपालिकामा उपसचिव र नगरपालिकामा अधिकृतको नेतृत्वको टोली रहने गरी व्यवस्थापन गर्ने प्रारम्भिक प्रस्ताव तयार भएको पोखरेलको भनाइ छ।
गौचरणमा परिणत भएको डोटीको दिपायल विमानस्थलको धावन मार्गमा कालोपत्री गर्ने तयारी भइरहेको छ। विमानस्थल सञ्चालनका लागि प्रतिनिधि सभा सदस्य प्रेमबहादुर आले मगरको पहलमा सरकारले 8 रुपियाँ बजेट विनियोजन गरेसँगै कालोपत्रीको काम सुरु भएको हो। निर्माण कार्य 24 सक्ने गरी ठेक्का सम्झौता भएसँगै विमानस्थल कालोपत्रीको काम सुरु भएको हो। सशस्त्र द्वन्द्वको समयमा विमानस्थल सञ्चालनमा रहँदै आए पनि 2062 यात्रु अभावले भने अभावको कारण देखाइ पूर्ण रूपमा बन्द भएको थियो। आगामी 2075 असार महिनाभित्र निर्माण कार्य सम्पन्न गर्ने गरी 6,80,00,000 निर्माण सम्झौता भएको छ। निर्माण कम्पनीका हर्कबहादुर शाहले कटिङ र फिलिङको काम सकिएको र आउँदो पुष 15 कालोपत्रीको काम सुरु गरिने बताउनुभयो।
परीक्षा नियन्त्रण कार्यालयले कक्षा 10 एसईई परीक्षा आगामी चैत 8 सञ्चालन गर्ने भएको छ। परीक्षा सञ्चालन समितिको बैठकले चैत 8 परीक्षा गर्ने निर्णय गरेको परीक्षा नियन्त्रक अम्बिका प्रसाद रेग्मीले बताउनुभयो। एसईई परीक्षा बिहान 8 11 बजेसम्म सञ्चालन हुने उहाँको भनाइ छ। परीक्षाको पहिलो दिन चैत 8 बिहिबार अनिवार्य अङ्ग्रेजी हुने जनाइएको छ।
वाम गठबन्धनका नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गर्नेबारे गृह कार्य सुरु भएको नेताहरूले बताएका छन्। एमाले सचिव योगेश भट्टराईले नयाँ सरकार गठन र पार्टी एकता सँगसँगै अघि बढ्ने बताउनुभयो। उहाँले पार्टी एकता गर्ने कुरामा दुई मत नरहेको दावी गर्दै सरकार गठन र पदीय भागभण्डाको विषय छलफलबाटै टुङ्गाउने तयारी भइरहेको बताउनुभयो। पार्टी एकता र सरकार गठनको प्रक्रिया कसले कसलाई के दिने भन्दा पनि पार्टी एकतामा सामेल हुने सबै नेता र दलहरूको संवेदनशीलतालाई ख्याल गरिने उहाँको भनाइ छ।
भेरी खबरमा अब लागौँ केही खेल खबरतिर। विराटनगर वारियर्स राजधानीमा जारी सर्वाधिक पुरस्कार राशिको एभरेस्ट प्रिमियर लिग IPL क्रिकेटको लगातार दोस्रो जित हात पार्न सफल भएको छ। किर्तिपुर स्थित त्रिवी क्रिकेट मैदानमा भएको खेलमा विराटनगरले पोखरा राइनोजलाई 3 विकेटले पराजित गरेको हो। 123 रनको लक्ष्य विराटनगरले 2 बल बाँकी छँदै पुरा गर्यो। विराटनगरका लागि ओपनर अनुस्वन रथले 60 रनको अर्धशतकीय पारी खेल्दै टोलीलाई जिताउन महत्त्वपूर्ण योगदान गर्नुभयो। पोखराका सुसन भारी र इसरान उल्लालले 2-2 विकेट लिनुभएको थियो भने शक्ति गौचन र सुनिल धमनाले 1-1 विकेट हात पार्नुभयो। टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित 20 ओभरमा 6 विकेट गुमाएर 122 रन बनाएको हो। पोखराका लागि मध्यम क्रमका ब्याट्म्यान राजेश पुलामी मगरले सर्वाधिक 30 रन जोड्नुभयो भने विराटनगरका कप्तान पारस खड्गाले 3 विकेट लिनुभयो। पोखराको ब्याटिङको अन्तिम ओभरमा ब्याटम्यान्सनको पिचको बिचमा कुदेपछि ओपनरले विपक्षी टोलीलाई 5 रन पेनाल्टी दिएका थिए। यसै गरी भैरवा ग्रेडुएसले पनि विजय सुरुवात गरेको छ। भैरवाले काठमाडौँ किङ्स इलेभेनलाई 7 विकेटले हराउँदै विजय सुरुवात गरेको हो। काठमाडौँले दिएको 119 रनको विजय लक्ष्य भैरवाले 16.2 ओभरमा 3 विकेट गुमाएर पुरा गर्यो। पुनित विष्टले अभिजित रहँदै 42 तथा आरिफ शेखले 11 बलमा अभिजित 23 रन बनाउँदा कप्तान सुराज विश्वाकरले 32 रन जोड्नुभयो। यसअघि पहिले ब्याटिङ गरेको काठमाडौँले 8 विकेट गुमाएर 118 रन बनाएको हो। काठमाडौँ लगातार दोस्रो हार भोगेको छ।
यस्तै बाँकेको नेपाल बाँकेको खजुरामा हुने दोस्रो राष्ट्रिय जुनियर एथलेटिक्स प्रतियोगिताका लागि फिल्डको अनुगमन गरिएको छ। बाँकेको खजुरा गाउँपालिका 2 सीता सीतापुरमा हुने दोस्रो एथलेटिक्स प्रतियोगिता यही पुष 12 गतेदेखि 14 गतेसम्म सञ्चालन हुने प्रतियोगिताको लागि फिल्डको तयारीबारे हिजो आयोजकले अनुगमन गरेको थियो। अनुगमनका क्रममा प्राविधिक उपसमितिका संयोजक चन्द्रबहादुर गुरुङले फिल्डको तयारीबारे जानकारी गराउनु भएको हो। फिल्डमा हुने तयारी अन्तिम चरणमा पुगेको सङ्केत प्राविधिक उपसमितिका संयोजक गुरुङले गराउनु भएको छ। देशभरका हरेक विकास क्षेत्रबाट 16 खेलाडी तथा 2 जना अफिसियल गरी 90 जनाको सहभागिता रहने आयोजकले जनाएको छ। 8 राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि भौतिक पूर्वाधार निर्माण कार्य तीव्र गतिमा बढिरहेको क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष ओलीले बताउनुभयो।
खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
संसद सचिवालयले वीरेन्द्रनगरमा शान्ति प्रक्रिया र संविधान कार्यान्वयनबारे अन्तर्क्रिया गर्यो। संविधान र ऐन कानूनको प्रभावकारी कार्यान्वयन हुन नसकेको सर्वकलाको गुनासो।
नेपालगञ्जमा सम्पन्न 8 राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सवमा झन्डै 80 लाख बराबरको कारोबार 1,70,000 भन्दा बढी दर्शकले अवलोकन गरेको आयोजकको दावी।
28.6% नेपाली अझै गरिबीको रेखामुनि। प्रदेश नम्बर 2 र 6 गरिबीको दर उच्च। पोषण शिक्षाको अवस्था नाजुक।
प्रमुख दलहरूले राष्ट्रिय सभा सदस्य निर्वाचन सम्बन्धी अध्यादेशमा रहेको विवाद समाधान गर्न पहल गरेनन्। राजनैतिक अन्यलता लम्बिने संकेत।
र विराटनगर वारियर्स एभरेस्ट प्रिमियर लिग क्रिकेटमा लगातार दोस्रो जित हात पार्न सफल भैरवाको विजय सुरुवात।
हवस् त तपाईँ हाम्रो भेट अहिले 8 बजेको भेरी हाइलाइट्समा हुने नै छ। ताजा समाचार अनि स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरीकै साथमा रहनुहोला। बिहानको भेरी खबरबाट डिलु र मधुबन बिदा हुन्छौँ। नमस्ते।